नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि रामदेव पाण्डेको जीवनी संग्रह काँडाघारीका फूलहरू लिएर आएका छौं। यसमा खोजमूलक जीवनी संग्रहहरू समावेश गरिएका छन्। 14 जनाका जीवनीहरू यस पुस्तकभित्र संग्रहित छन्। नेपाल र विश्व मानचित्रका सफल अपाङ्गता भएका व्यक्तित्वहरू जसले समाजका लागि ठूलो योगदान गरेका छन्, उहाँहरूको योगदान र उहाँहरूको जीवनी यसमा संग्रहित गरिएको छ। आज हामीले सुन्ने जीवनी नेपालकी रश्मि खरेलको जीवनी हो। काँडाघारीका फूलहरूबाट अब प्रस्तुत छ रश्मि खरेलको जीवनी वाचन। आफू सानै छँदा नेपालको पूर्वी पहाड़ी जिल्ला ताप्लेजुङबाट जीवनयापनको माध्यम खोजीका क्रममा बुबाका साथ आसाम पुगेका चेतनाथ खरेल, उनको परिवार पसिना बगाएर सुखपूर्वक नै दिन बिताइरहेको थियो। आसामको गुवाहाटी नजिकको तामलपुर गाउँमा कृषि पेसा गरी जहान केटाकेटी पाल्न उनलाई कुनै मुस्किल थिएन। खेतीपाती र गाई पालनमा श्रीमती राजकुमारीको पनि राम्रै साथ पाएका कारण शारीरिक मेहनत र पसिना बगाउनु परे पनि त्यसको प्रतिफलबाट खुसी थियो खरेल परिवार। हेर्दा हेर्दै 6 सन्तान जन्मिसक्दा पनि उनीहरूको सन्तान जन्माउने धोको पुगे जस्तो देखिन्नथ्यो। पहिलो सन्तानको रूपमा जेठो छोरा जन्मेपछि छोरीका रूपमा दोस्रो सन्तानको जन्म भयो। तेस्रो सन्तान माइली छोरी रश्मिको जन्म 2040 साल माघ 19 गते भयो। त्यसपछि त्यही नै जन्मेका थिए अरू दुईटी छोरी र एउटा छोरा पनि। खेतीपाती दुध दहीको कमी थिएन, छोराछोरी हुर्काउनलाई के को झन्झट हुन्थ्यो र। मानिसहरू भन्ने गर्छन् समय सधैँ एकनाश रहँदैन, भौतिकवादी दृष्टिमा परिवर्तनशील संसारमा यसलाई नकार्न सकिँदैन। नेपालीमा उखान छ, आफ्नो जस्तो अर्को हुँदैन, खास्टो जस्तो बर्को हुँदैन। खास्टो र बर्कोमा कति अन्तर छ त्यो त खोजीको विषय होला। आफ्नो गाउँ देश र आफन्तभन्दा टाढाको संसारको भने कुनै भर हुँदैन, यो इतिहासमा देखिएकै कुरा हो। चेतनाथको परिवार पनि आसामको त्यस गाउँमा बसेको वर्षौँ भइसकेको थियो। त्यहीँ गई जन्मेका छोराछोरीहरूको त कुरै छाडौँ, चेतनाथ र राजकुमारीलाई पनि त्यो पराई देश भन्ने लाग्न छोडिसकेको थियो। विश्वलाई सधैँ युद्धको मैदान बनाउने जात धर्म र सम्प्रदायको रोग कहिले कहाँ उब्जिन्छ र रगतको नदी बग्न थाल्छ टुङ्गै हुँदैन। मानवताको कलङ्क अन्धविश्वासका यस्ता रोग कुनै पनि बेला महामारीका रूपमा फैलिन सक्ने हुँदा नै मानवतावादी समाजवादीहरूले जात धर्म र सम्प्रदायका आधारमा गरिने विभेद र विभाजनको कलङ्कलाई जरीदेखि मेटाउनुपर्छ भनेका छन्। त्यसरी होला दार्शनिक कार्ल मार्क्सले धर्मलाई अफिम भनेका पनि। हो, खरेल परिवारमा पनि अचानक यस रोगको महामारीले भय र त्रासको अवस्था सिर्जना गरिदियो। आसामी र कछाडी जातहरूका बीच जातीय द्वन्द्वले भयावह रूप लिँदो भयो। उनीहरूका अगाडि मान्छेहरू भक्काभक काटिन थाले, रगतले बाटोघाटो सबै रक्ताम्य हुन थाल्यो। घरबाट मेलापात, नोकरी, स्कुल, हिँडेको जहान भरे फर्केर नआउन्जेल आउने हो कि उतै सिद्ध्याइने हो भन्ने डरले मुटुको धड्कन बढिरहन्थ्यो। रातमा सुतेका बेला कतिखेर बाहिरैबाट ढोका थुनेर सपरिवार आगोमा खरानी भइने हो कि, घरका महिलाहरू आफ्नै आँखा अगाडि बलात्कृत हुने हुन् कि, आफू या जहानहरूलाई मुला काटे चाहिँ काट्ने पो हुन् अथवा भयभरको लुटपाट गरेर मात्र चित्त बुझाउने हुन्, केहीको टुङ्गो थिएन। कैयौँ रात जागराम बिताए। कुकुर अथवा गाईवस्तुले छस्रङ्ग आवाज गर्दा पनि सातो उठ्थ्यो बिचरा खरेल परिवारको, वर्णन गरी साध्यै छैन ती कहाली लाग्दा रातहरूको। आजको रात त कट्यो, भोलि के हो भन्ने भई कति दिनसम्म बाँच्ने, दिक्क भयो चेतनाथ। जे भए पनि आफ्नो देश भनेको आफ्नै हुन्छ, जाउँ आफ्नै देश भनी निर्णय गरी हिँडे चेतनाथ परिवारसहित रातमा भागेर भएको सम्पत्ति लुकाई लुकाई अलिअलि बेचे पनि अधिकांश त्यत्तिकै छोडेर भाग्नु परेको थियो खरेल परिवारले। त्यति बेला उनकी माइली छोरी रश्मि 7 वर्षकी थिइन्। घरमा पालिएको कुकुर उनीहरूका पछि लाग्दा अरूले थाहा पाउने डरले घरकै एउटा खाँबामा बाँधेर छोडेका थिए चेतनाथले। रश्मि भने आफ्नो मायालु कुकुरलाई छोडेर हिँड्नुपर्दा धेरै बेरसम्म रोएकी थिइन्। सिलगढी हुँदै मेची पुल कटेर नेपालको सिमाना नटेकुञ्जेलसम्म चेतनाथलाई विश्वास भइरहेको थिएन कि सपरिवार जीवितै मातृभूमि पुगिन्छ भनेर। मेची पुल तरेर नेपाल सीमामा कदम पर्नासाथ उनको शरीर लामो सास फेर्दै थर्र काँपेको थियो। शरीरभरि जिरिङ्ग काँडा उम्रेका थिए। धन्न जिउँदै घर आइयो भनेर चेतनाथ अब ढुक्क थिए। अब त यहाँ पक्कै पनि त्यस्तो जातीय द्वन्द्वमा पर्नु पर्दैन। यहाँ त सबै नेपाली छौँ, केही परिहाले पनि सबैतिरबाट सहयोग पाइहालिन्छ। कसैले दुःख दिन खोजिहाले पनि पराई देशका मान्छेले जस्तो क्रूरता त पक्कै देखाउँदैनन्। हो, यस्तै सोच्दै सोच्दै उनी झापाको भद्रपुरमा बस्ने आफ्नी बहिनीका घर नजिकै डेरा लिएर बसे। उनी त थिए खेतीपातीमा रमाउने मान्छे। त्यहाँ आसपास खेतीयोग्य जमिनको खोजी गर्दा गर्दा उनले भने जस्तो जग्गा पाएनन्। 3 महिनापछि भद्रपुर छोडेर उनी हिँडे मोरङ जिल्लाको जोराहाट गाउँतिर, जहाँ उनकी दिदीको परिवार बस्थ्यो। केही समयको खोजीपछि उनले त्यहाँ आफूले भने जस्तो जग्गा भेटे। बयाना पनि गरिहाले 20,000 रुपियाँ, प्रति बिघाका दरले 4 बिघाको खेतको लागि। दिदीको घर नजिकै सामान्य काठे घर पनि बनाइसकेका थिए त्यति बेलासम्म उनले। रश्मि पनि नयाँ ठाउँमा नयाँ नयाँ मान्छे नयाँ परिवेश नयाँ उत्साहका साथ आफूलाई घुलमिल गराउँदै थिइन्। पढाइमा चाख राख्ने रश्मि तुरुन्त नै स्कुल भर्ना भएर आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्थिन्। रश्मिका बुबाले यसो उसो जोडजाम गरी भोलिपल्ट जग्गा पास गर्ने भनी तयारी गरिसकेका थिए। श्रीमती र छोराछोरीहरू पनि भोलिदेखि आफ्नै खेतमा काम गर्दै रमाउन पाइने भयो भने खुसी थिए। आफूले राख्न दिएको पैसा र नपुग जति खोजिदिएर चेतनाथका बहिनी ज्वाइँ पैसा पुर्याएर फर्के। वैशाख महिनाको त्यस साँझमा भोलि बिहानको सुखद कल्पनामा गफगाफ चल्दै थियो दिदी बिनाजु र चेतनाथको परिवारका सदस्यहरू बीच। रश्मि भने कोठामा केही पढ्दै थिइन्। अचानक बाहिर हल्ला खल्ला जस्तो सुनेर रश्मि बाहिर निस्किन्। उनी बाहिर निस्कँदा निस्कँदै ड्याम ड्याम बन्दुक पड्केको आवाज आयो। उनी तर्सिँदै भए पनि अगाडि बढिन्। यसो नजर घुमाउन साथ उनले थाहा पाइन् 15-20 जना बन्दुकधारी डाकुहरूले उनीहरूका घर र उनीहरू सबैलाई घेरिसकेका थिए। भर्खरै सुनेको बन्दुकको आवाज उनको फुपूका घरमा पालिएको इमान्दार कुकुरलाई आनिएको थियो। त्यसले डाकुहरूले देखेर जोर जोरले भुक्ने र उनीहरूलाई तपाउने कोसिस गर्दै थियो, जसका कारण डाकुहरूका गोलीको शिकार बन्यो। 2-4 महिना पहिले मात्र आफ्नो प्यारो कुकुरलाई आसाममा रुँदै रुँदै छोडेकी रश्मिले छिमेकमा फुपाजुको घरमा पालिएको कुकुरलाई माया गरेर पुरानो पीडा बोलाउँदै थिइन्। त्यसैलाई मारिदिएकामा उनलाई डाकुहरूसँग उठ्नसम्म रिस उठ्यो। सानी फुच्ची भए पनि उनलाई चलचित्रका हिरोले जस्तै गरी उनीहरूको हातबाट बन्दुक खोसेर उनीहरूलाई ड्याम्की ड्याम हिर्काएर मार्न र भगाउन मन लाग्यो। उनले त्यसो भने गर्न सकिनन्। सबैजना थरथरी काँप्दै डाकुहरूको लीला ठुलो हेरिरहेका थिए। चलाख र साहसी रश्मिलाई भने केही न केही त गर्नुपर्छ भन्ने लाग्यो। उनी एकछिन पनि समय खेर नफाली दौडिन् पल्लो गाउँका मान्छेहरूलाई खबर गरी गुहार माग्नका लागि। त्यहाँ वरिपरिबाट घेरेका थिए डाकुहरूले। केही डाकुहरूले रश्मि भाग्दै गरेको देखिहाले। एउटा डाकु चिच्चायो, ओइ ओइ हेर त्यो लड्की भाग्दैछ। अर्को करायो, ओइ रोक रोक त्यस केटीलाई। तेस्रोले आदेश दियो, ठोक त्यस हरामीलाई, उसी कुत्तेकी हाल बनाए शालिका। तैपनि रश्मि खेतै खेत दौडँदै थिइन्। 2 जना डाकुहरू पछि पछि दौडेर आए। उनलाई भेटाउना साथ 1 जना डाकुले 2 हातले दुईतिरका चुल्ठामा समातेर जुरुक्क उठायो र अर्कोले खुट्टा समाएर 2 झापड लगाइदियो। बिचरी 7 वर्षे बालिकाको सातो उड्यो। रश्मि छटपटाइन्, छोडिदिन आग्रह गरिन्, तर किन सुन्थे र लुटमार गर्ने भनेर आएका क्रूर डाकुहरू। रश्मिलाई एउटा कोठामा लगेर फाले फ्यात्तै, काठको दाउरो फाले जाएँ। बाहिरबाट ढोकाको साङ्लो लगाइदिएपछि भित्र चिच्याउनु बाहेक केही गर्न सक्ने भएनन् रश्मिले। डाकुहरूले कुटपिट गर्दा सबै चिजहरू लुटेर लगे। उनका फुपाजुकी बुहारीमाथि गलत नियति हातपात गर्न खोज्ने डाकुहरूको प्रतिकार गर्दा वृद्ध फुपाजु गम्भीर घाइते भएका थिए। डाकुहरूले प्रहरी अथवा अन्त कतै खबर गरे फेरि फर्केर आउने र त्यस कुकुरलाई जस्तै सदाका लागि सुताइदिने भनी धम्की दिएर गएका थिए। नजिकमा भएका ती दुई मात्र घरमा त्यहाँका मानिसहरूले आङमा लगाएका लुगाबाहेक केही छोडेनन् डाकुहरूले। गाग्री, ताउला, लोटा, दाल, चामल सबै केही पनि छोडेनन्। डाकुहरू फेरि आउने डरले बालबच्चासहित दुवै घरका सबैजना अलि पर खेतमा गएर बसे अथवा उभिए। खेतभरि गाउँ थियो र सबैतिर पानी लगाइएको थियो। सुत्ने त कुरै थिएन, त्यहाँ बस्न पनि सम्भव नभएकाले रश्मिले पनि रातभर त्यसै चिसोमा उभिएर रात कटाएन अरूसँगै। विदेशको जातीय दङ्गामा मारिन्छ कि भनेर स्वदेश फेरेका चेतनाथ भने रोउँ कि आँसु भए। आफ्नै देशमा यसरी लुटिन्छ भने त उनले सपनामा पनि सोचेका थिएनन्। भोलिपल्ट प्रहरीका मानिसहरू आए, सोधपुछको खानापूर्ति गरे गए, न्याय मिल्नु, डाकुहरू पक्रिनु त परै जाओस्। प्रहरीका मान्छेहरू फर्केर पनि आएनन् फेरि। मानिस हो, कस्तै सङ्कट आइलागे पनि सहनै पर्छ। जतिसुकै ठुला समस्याहरू परे पनि समाधानको बाटो खोज्दै अगाडि बढ्नै पर्छ। चेतनाथका लागि त यसभन्दा ठुलो सङ्कट के नै आउनु पर्यो र वर्षौँदेखि आफ्नो मानेर खोस्रिँदै आएको जग्गा उही आसाममा सित्तैमा छोडेर आउनु पर्यो। जसोतसो दुःख गरी बस्नका लागि किन्न लागेको जमिन पनि आफ्नो हुन सकेन डाकुहरूका कारण। छजना छोराछोरी र आफूहरू दुईजना गरी आठजनाको परिवार पाल्ने कसो गरी? तैपनि उनी हिम्मत हार्नेवाला थिएनन्। उनले जसरी पनि छोराछोरी पाल्नुपर्छ, यिनलाई सक्दो शिक्षा दीक्षा दिनैपर्छ भन्ने सोचे। चेतनाथ त्यहाँ नजिकैको विराट चोक भन्ने ठाउँमा एउटा घर भाडामा लिएर बसे। यो ठाउँ नेपालको भर्खरै बन्दै गरेको पूर्वपश्चिम राजमार्गको छेउमा थियो। शैक्षिक सत्रको अन्त्यतिर भए पनि रश्मिले एक कक्षाको जाँच दिन पाइन्। उनी पास भइन् र दुई कक्षामा भर्ना भइन्, केही परको श्री जनता प्राविमा। यो 2048 साल वैशाखको कुरा थियो। पुराना सबै दुःख कष्टहरू बिर्सेर रश्मिले आफ्नो पढाइ सुरु गरिन्। उनी साथीहरूसँग खुब मिल्ने खालकी थिइन्। साथीहरूसँगै स्कुल जाने र आउने गर्थिन्, सबैसँग मिलेर खेल्ने खाने गर्थिन्। दुई हजार 48 साल जेठ 13 गते सधैँ झैँ रश्मि स्कुलका लागि हिँडिन्। स्कुल पुग्नका लागि राजमार्गको बाटो पार गरेर जानुपर्थ्यो। उनी र अरू दुईजना साथीहरूले बाटो काटी पारी गएपछि बाँकी साथीहरूलाई त्यही बाटो किनारमा उभिएर पर्खन थाले। बाटोको अलिक छेउमा नै उभिनुपर्छ भन्ने कुरामा उनीहरू सचेत थिए। उनीहरू बस तथा गाडीहरू गुड्ने ठाउँबाट हटेर उभिएका थिए। यात्रीहरूको हानथापमा सार्वजनिक बसहरू कतिसम्म अराजक र उग्र बन्छन् भन्ने विषयमा नेपालको कुरा गर्नुपर्दा बडो दुःख लाग्छ। दुईवटा बसहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दै अन्धाधुन्ध गुडिरहेका थिए। अनियन्त्रित गतिमा हुइकिरहेका ती दुई बसमध्येको एउटा त नियन्त्रणभन्दा धेरै बाहिर गएको देखिन्थ्यो। बाटोको ओल्लो छेउ र पल्लो छेउ गरेको देख्दा त्यसले आफ्नो नियन्त्रण राख्न सकिरहेको थिएन। त्यही बस अचानक बाटो किनारमा साथीहरूलाई पर्खिरहेका ती बालबालिकाहरूतिर उत्तियो। अरू साथीहरू जसोतसो तर्किन पुगेछन्। रश्मिलाई पनि बसले छोयो। उनी हुत्तिएर पर उछिटिन्। झोला एकातिर र आफू अर्कोतिर हुँदै उनको सातो पोतो त उड्यो नै। साथीहरू पनि अब रश्मि त गई भनेर आत थिए। रश्मि भने जुरुक्क उठ्ने कोसिस गर्न थालिन्। यसो हेर्छिन् त आफूलाई भर्खरै लडाएर अघि बढेको बस हुँकिँदै ब्याक हुँदै पो गुड्दैछ पछाडितिर। सो बस भुइँमा लडिरहेको रश्मिलाई नै लक्षित गरी ब्याक भइरहेको थियो। रश्मिको चतुर दिमागले बस आफैतिर आइरहेको ठम्माइहाल्यो। उनी जुरुक्क उठेर सम्हालिन नपाउँदै बस आइहाल्यो। उनले उफ्रेर बसको पछाडिपट्टि रहेको डन्डी समाएर त्यसैमा झुन्डिन्। बस फेरि हुत्तिएर झट्का साथ अघि बढ्यो। यसो पर गएर फेरि उस्तै हुत्तिँदै पछाडि ल्यायो। त्यस्तै दोहोऱ्याइएको तेस्रो झट्कामा रश्मि अडिन सकेनन् र भुइँमा लडिन्। बस फेरि अघि बढ्यो र रश्मिमाथि चढ्ने गरी ब्याक भयो। यसपालि बसका टायर उनका खुट्टामाथि नै चढेर उनी बेसरी चिच्याएर बेहोस भइन्। अचेत र रगतामी उनीमाथि फेरि बसले आफ्नो क्रूरतम क्रिया दोहोऱ्यायो। त्यसपछि अघि बढेको बस भने फेरि कहिल्यै फर्केन। यो यस्तो दृश्य थियो मानव कुनै चलचित्रको सुटिङ हुँदैछ र एउटी केटीलाई बसले खुल्छने रिहर्सल चल्दैछ। यस्तो दृश्य चलचित्रमा या टेलिश्रृङ्खलाहरूमा हेर्दा त मान्छेको मुटु पिरो हुन्छ भने त्यहाँ उपस्थित रश्मिका साथीहरूलाई कस्तो भयो होला। त्यति बेलासम्म रश्मिका अरू साथीहरू र अरू मान्छेहरूको पनि भिड लागिसकेको थियो। दोहोराई तेह्रै उनीमाथि बस चढाइएको निरीह बनी आफ्नै आँखाले देखेका उनीहरूमध्ये कसैले पनि रश्मि जीवित हुने कल्पनासम्म गर्न सक्ने कुरै थिएन। तैपनि कोसिस त गरौँ भन्दै रश्मिलाई उठाएर धरानमा रहेको गोपा अस्पताल हाल बिपी कोरेला चिकित्सा प्रतिष्ठान पुर्याइयो। उता बसको ड्राइभर भने गाडीलाई दौडाएर सिधै नजिकको बेलबारी प्रहरी थाना पुगेको थियो। उसले त्यहाँ ड्युटीमा रहेका प्रहरीसँग मैले विराट चोकमा एउटी केटीलाई बसले खिचेर मारे, मलाई थुन्नुहोस् भन्दै आफू नै भित्र पस्यो। नेपालको यातायात सम्बन्धी कानून आम नागरिकप्रति कति गैर जिम्मेवार र अव्यवहारिक छ भन्ने कुरा रश्मिमाथि त्यस बस चालकले गरेको व्यवहारबाट थाहा पाउन सकिन्छ। वास्तवमा त्यस ड्राइभरले रश्मि घायल भएको अनुमानमा उनलाई मार्ने उद्देश्यले नै गाडी ब्याक गरी मार्न चाहेको थियो। उनी रक्तामे भई बेहोस लडेको देखेपछि अब त पक्कै मरी भनेर ढुक्क भई ऊ प्रहरी थाना पुगेको थियो। घायल रश्मिको उपचार खर्चभन्दा उनलाई मारेपछि तिर्ने जरिवाना सहज र कम हुने आवश्यक कानुनको फाइदा उठाउनका लागि उसले त्यस्तो गरेको थियो। यातायात सम्बन्धी अव्यवहारिक फितलो कानुनका कारण रक्सी मात्र होइन आज पनि कतिपय नेपाली नागरिक यस्तै गरी सडकमा ज्यान गुमाउनु विवश छन्। अस्पतालमा चिकित्सकहरूले हेरे, उनको शरीरबाट धेरै रगत बगिसकेको थियो। उनको देब्रे हात दुई ठाउँमा भाँचिएको थियो। दाहिने खुट्टा भने घुँडामुनि टुक्रा टुक्रा भएको रहेछ। कच्या कुचुक भई हाडहरू धुलो बनेको उनको दाहिने खुट्टा घुँडामुनिबाट नकाटी नहुने भयो। परिवारका मानिसहरूले खुट्टा काटेर नै भए पनि छोरी बाँच्छे भने बचाउनुहोस् भनेपछि उनको दाहिने खुट्टा काटियो। दुर्घटनाको तीन दिनपछि बल्ल रश्मिको होस खुलेको थियो। होस खुल्ने बित्तिकै उनी लामो निद्राबाट बिउजे चाहिँ गरी जुरुक्क उठेर बसिन्। जुरुक्क उठेर आत्तिँदै हेर्दा त आफ्नो दाहिने खुट्टा छैन। उनी मेरो खुट्टा खोइ, मलाई मेरो दाहिने खुट्टा जसरी पनि चाहियो भने आलाप बिलाप गर्न थालिन्। एउटी आठ वर्षीय सुन्दर बालिका त्यसो गर्दै रोएको देखेर माहौल यति धेरै भावुक बन्यो कि त्यहाँका नर्सहरू पनि नरोइरहन सकेन। उनकी आमाको त कस्तो अवस्था भयो होला कल्पना नै गर्न सकिन्न। लामो समयसम्म उनको उपचार गर्नुपर्ने भयो। बस चालकले सोचे जस्तो भएनछ, रश्मि मरिनन्। अब गाडी साउले उपचार खर्च तिर्ने कुरो उठ्यो। ठूला मान्छेसँग चिन्जान नभएका र आफ्ना मान्छे पनि धेरै नभएका चेतनाथ खरेलका लागि त्यो उपचार खर्च पाउन पनि मुस्किल थियो। गाडी साउ र चालकले प्रहरीसँग मिलेर दुर्घटना गराउने बस त्यो होइन भन्ने गराउन खोजे। धेरैजनाका अगाडि दुर्घटना भएका कारण त्यो सम्भव भएन। उता उपचारका लागि धेरै दिनसम्म अस्पतालमा बस्नुपर्ने विषयमा भने गाडी साउ आफ्नो चालमा सफल भए। रश्मिलाई पुरा निको नहुँदै अस्पताल प्रशासनसँग मिलेर अस्पतालबाट बिदा गराइयो। गाउँले र छरछिमेकीका पहलमा आन्दोलन गर्ने भनिएपछि बल्ल बल्ल 20,000 रुपियाँ मात्र क्षतिपूर्ति स्वरूपको रकम दिए उनीहरू उम्के। रश्मि धेरै दिनसम्म आफ्नो अवस्था देखेर रोइरहिन्। घाउ त निको हुँदै गयो, उनको खुट्टा पलाउने कुरा असम्भव थियो। त्यसरी उनले जति बेला पनि आफ्नो दाहिने खुट्टा खुट्टातिर हेर्थिन्। उनका आँखाबाट आँसु थामिदिन थिए। यसै गरी एक वर्ष बित्यो। उनको पढाइ यत्तिकै रोकिरहेको थियो। हात ठिक भयो, खुट्टाको घाउ पनि निको भयो। अब बैशाखी टेकेर भए पनि स्कुल जानुपर्छ भन्ने कुरा चल्यो घरमा। रश्मिले म यस्तो हालतमा स्कुल जाँदिनँ, साथीहरूले खिस्सी गर्छन् बरु पढ्दिनँ भनिन्। धेरै सम्झाइ बुझाइ गरेपछि मात्र उनी स्कुल जान तयार भइन्। स्कुलमा रश्मि आफैलाई असहज महसुस भए पनि सुरुमा त खासै फरक परेन। केही दिनपछि खराब खालका साथीहरू जिस्काउन थाले। कसैले डुँडी भन्थ्यो भने कोही लङ्गडी केटी भन्दै मजाक उडाउँथे। यसबाट उनी फेरि स्कुल जान छोडिन्। आमाले स्कुल गएर शिक्षक शिक्षिकाहरूसँग यी कुराहरू सुनाएपछि भने उनीहरूका पहलमा उनका लागि सहज वातावरण बनाइयो। उनले फेरि पढ्न थालिन्। रश्मि पढाइमा अब्बल नै थिइन्। उनी 5-10 उत्कृष्ट विद्यार्थीमा पढ्थिन्। पढाइसँगै उनले अन्य अतिरिक्त क्रियाकलापमा पनि भाग लिन थालिन्। हाजिरी जवाफ, वाद विवाद, वक्तृत्व कला आदिमा भाग लिने र सफलता पाउने गर्न थालिन्। साथीहरू उफ्रेको दौडेको र त्यस्तै खेलहरू खेलेको देखेर उनलाई पनि त्यसै गर्न मन लाग्थ्यो। तर आफ्नो खुट्टाको अवस्था देखेर उनी निराश हुन्थिन्। स्कुलमा साथीहरू नाचेको देख्दा भने उनलाई भर्खरै नाचिहाल्नु जस्तो लाग्थ्यो। तर त्यो पनि सम्भव थिएन एक खुट्टाका भरमा। रश्मिको भित्रैदेखि जागेको नाच्ने इच्छा भने जुरुमुराइरह्यो, छरपटाइरह्यो स्कुल पढ्ने समयदेखि नै। उनी कोठामा एक्लै हुनासाथ रेडियोमा गीत सुन्दै ऐना हेरेर एउटा खुट्टामा उभिएरै भए पनि नाच्ने वा एउटा खुट्टाका भरमा अलिकति भए पनि सर्ने प्रयास गर्न थालिन्। निरन्तरको प्रयास र इच्छा शक्तिका कारण यसमा उनलाई केही सफलता पनि मिल्दै गइरहेको थियो। उनले पढिरहेको स्कुल पहिले प्रावि भए पनि उनले पढ्दै जाँदा 8 कक्षासम्मको भएको थियो। त्यहाँ उनले 8 कक्षासम्म पढिन् र 9 कक्षा पढ्नका लागि घरदेखि आधा घण्टाको पैदल बाटोमा रहेको स्कुल श्री सुकना माध्यमिक विद्यालयमा गइन्। त्यहाँ उनलाई एक त आउन जान गाह्रो भयो, अर्कोतिर त्यहाँ गुरुजनको व्यवहार पनि उनीप्रति सकारात्मक रहेन। यसबाट उनले त्यस स्कुलमा नपढ्ने भनेर छोडिन्। एक वर्षको पढाइमा अवरोध आएपछि उनले दुर्गाबहादुर भण्डारी नामका एकजना सज्जनलाई भेटिन्। उनी रश्मिको घर नजिकमा रहेको द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलमा प्रिन्सिपल थिए। उनकै पहल र सहयोगमा उनी त्यहाँ 9 कक्षामा भर्ना भइन् र विक्रम सम्बत 2059 कक्षा 10 पनि त्यहाँबाट उत्तीर्ण गरिन्, एसएलसी समेत। उनी आइए पढ्न फेरि सुकना उच्च मावि पहिलेको माविमा भर्ना भइन्। तर संयोग बनाऊ यसपालि उनले त्यहाँ पढाइ पुरा गर्न सकिनन्। त्यहाँ एक वर्षको पढाइपछि पढाइ छोडिन्। कार्यक्रम श्रुति सम्वेगमा हामी काँडागारीका फूलहरूभित्र संग्रहित रश्मि खरेलको जीवनीको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन केही बेरमा हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर र ढुकढुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको रेडियो रिपब्लिक, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, सुर्खेतको बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, अछामको रामा रोशन रेडियो, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी रामदेव पाण्डेको खोजमूलक जीवनी संग्रह काँडाघारीका फूलहरूबाट रश्मि खरेलको जीवनी वाचन गरिरहेका छौं। अब यसको बाँकी अंश सुनौं। उनले आफू दुर्घटनाबाट अपाङ्गतामा परेपछि आफन्त र घरकै मानिसहरूमा पनि अनौठो परिवर्तन पाउन थालिन्। उनले हिजो जति माया नपाएको अनुभव गर्न थालिन्। उनलाई लाग्थ्यो जन्मेदेखि अपाङ्गता लिएर आएका मानिसहरूलाई जस्तो फरक दृष्टिले हेरिने, हेला गरिने र फरक व्यवहार गरिने त पक्कै हुँदैन होला। तर उनले त्यस्तो अनुभव गर्न पाएनन्। घरमा आउने आफन्त र इष्टमित्रहरूले उनलाई बिचरा भनेर टिट गरे जस्तो गरी कमजोर बनाउन थाले। अब यसको जिन्दगी त अरूकै भरमा बित्ने भयो। यसलाई त अब कसैले बिहे पनि गर्दैन। बाबुआमा छौन्जेल हो, नत्र यसको कसको कसले पो ख्याल गर्छ र? यस्ता कुराहरू सुन्दा सुन्दा उनलाई दिक्क लाग्न थाल्यो। हुँदा हुँदा त उनका कानले कतै हिँड्ने समयमा अपाङ्गलाई देख्यो भने सायद पर्दैन भन्नेसम्म सुन्नु पर्न थाल्यो। उनी जब एसएलसी पास गरी बसेकी थिइन् त्यसबेलापछि त उनको पढाइ समेतको अन्त्य भइसकेको व्यवहार हुन थाल्यो। अब उनी आफन्त र परिवारकी बोझका रूपमा आजीवन रहने भएन भन्ने सोच्न र व्यवहारमा देखाउन पनि थाले। अविकसित, अशिक्षित, अचेतन र रूढिवादी समाजमा नारी जातिप्रति यसै त विभेद हुन्छ। अझ उनी त अपाङ्ग पनि बनेकी थिइन्। धार्मिक भनिएका मानिसहरू कमजोर, अपाङ्ग, गरिब, अशक्त मानिसलाई पूर्वजन्मको कर्मले दुःख पाएको भनी हेलाएर अपमानित गर्छन्, जसबाट रश्मि पनि अछुतो रहन सकिनन्। एक दिन त सीमान्त नै भयो जब उनका ठूला बुबाले एउटा अनौठो विवाह प्रस्ताव लिएर आए। हुन त केटीहरू अथवा युवतीहरूलाई यस्ता प्रस्ताव आउनु स्वाभाविक जस्तै मानिन्छ र प्रस्तावलाई कार्यान्वयन पनि गरिन्छ, तर रश्मिले भने दिनमा नै तारा देखेकी थिइन् त्यस प्रस्तावबाट। पहिले पहिले र कतै कतै आज पनि लोग्नेलाई सन्तान भएन भने चिकित्सकीय परीक्षण बिनै दम्पतिका सन्तान नहुनुमा महिलाको नै दोष मान्ने र त्यस पुरुषका लागि दोस्री र अझ कतिपय अवस्थामा त तेस्री चौथी महिला अथवा युवतीको खोजी गरिने चलन थियो र छ पनि कतै। हिन्दूहरूका आदर्श मानिएका स्वस्तानी जस्ता कतिपय ग्रह धर्मग्रन्थहरूमा नै मर्न आँटेको 70 वर्षको रोगी बुढालाई 7 वर्षकी बालिकाको बिहे गरिदिनु धर्म गौरव र कर्तव्य ठानिएको छ। पूरा 1 महिनासम्म त्यही अश्लील साहित्यलाई दोहोराई तेह्राई पढेर सुनेर पुण्य कमाउने दृष्टता गरिन्छ। यस कार्यमा सबभन्दा बढी महिलाहरूको नै सक्रियता देख्दा भने अझ बढी अनौठो लाग्छ कि आज पनि महिलाहरू पुरुष रूपी शिवहरूबाट त्यस्तै व्यवहार चाहन्छन्। प्रश्न गम्भीर छ। त्यसै हिन्दू धर्मलाई पछ्याउने अथवा त्यसै धर्मका कट्टर अनुयायी समाजको एक परिवार थियो खरेल परिवार। त्यसै परिवारका एक आफन्त रश्मिका ठूलोबुबाले पनि स्वस्तानीमा जस्तै एउटा प्रस्ताव लिएर आए। विराटनगरबाट एकजना उनीभन्दा धेरै जेठा मानिसलाई लिएर आएका थिए उनी। त्यस धेरै धनी मानिसकी पहिली श्रीमतीबाट सन्तान नभएपछि दोस्रो बिहेका लागि प्रस्ताव लिएर आएका थिए। त्यस धनी मानिसले पनि स्वर्गको मुख देखाउने सन्तान जन्माइदिनका लागि अपाङ्ग नै भए पनि बिहे गर्ने सोचले आएको रहेछ। जब रश्मिले ठुलाबाको यस्तो प्रस्ताव सुनिन् उनले त संसार नै घुमे जस्तो देखिन्। उनले धेरै बेर नलगाई त्यस मानिसका सामने नै ठुलाबालाई जवाफ दिएकी थिइन्। त्यस्तो धनी मानी र सुख दिने नै भए तपाईँले आफ्नै छोरीको बिहे गरी पठाउनुहोस् न, उसको पनि त उमेर मेरै जति हो। उनको यस्तो जवाब सुनेपछि भने उनलाई माग्न आउने मानिस चुपचाप बाहिर निस्केको थियो भने ठुलाबा चाहिँ सर्पले सुँगेर गएका मानिस चाहिँ एकछिन उभिएर कालो मुख लगाएर फर्केका थिए। रश्मिको यस्तो जवाफले उनका बुबा आमालाई र घरमा रहेका अरू आफन्तहरूलाई खुब रिस उठ्यो। उनीहरूले रश्मिलाई तत्कालै गाली पनि गरे। तँलाई माग्न कुन चाहिँ च्वाक कुमार केटो आउँछ र उसलाई लखेटिस्, त्यति राम्रो घर आएको थियो, तेरो मूर्खताले गर्दा फुत्क्यो, तँ भन्दा जति बुढो भए पनि तँलाई पाल्थ्यो नि त्यसले। अनि बुबा आमाले भनेका थिए, यस्तै कुरा गर्ने हो भने हामी मरेपछि तँ नि कुकुरले नपाएको दुःख पाउँछस्, कसले पाल्छ तँ अपाङ्गलाई। सबैजनाको यस प्रकारको हुँकाइले पनि रश्मि विचलित भएनन्। बरु उनले शानका साथ जवाफ दिएकी थिइन्, कसैले पाल्नु पर्दैन मलाई, म आफ्नै पौरखमा बाँच्न सक्छु। हेरिरहनु होला तपाईँहरू, एक दिन म तपाईँहरूकै अगाडि आफ्नै खुट्टामा उभिएर देखाइदिनेछु। उनको यस प्रकारको साहसपूर्ण उद्घोषपछि भने मानिसहरू चुप लाग्नु नै बेस भनी तर्कन थाले। रश्मिको परिवार नेपाल आएपछि उनको एउटा भाइ जन्मेको थियो। 2060 सालमा त्यसै भाइले एसएलसी पास गर्यो। ऊ न त अपाङ्ग थियो न छोरी मान्छे नै, त्यसैले उसलाई अगाडिको पढाइका लागि काठमाडौँ पठाउने निदो गरी पठाइयो। आइयोको पढाइ बीचमै छोडेर बसेकी रश्मि पनि जिद्दी गरेर भए पनि भाइसँगै बस्ने गरी काठमाडौँ गइन्। उनका दाजु पनि काठमाडौँमा गई पढ्ने र काम गर्ने गर्दै थिए। रश्मिले काठमाडौँको पद्मकन्या क्याम्पसमा भर्ना भएर पुनः आइयोको अध्ययन अगाडि बढाइन्। उनी दाजु र भाइसँगै भाडाको कोठामा बस्थिन्। नाचप्रतिको उनको चाहना भने दिनानुदिन बढ्दै गइरहेको थियो। उनी मौका मिल्नासाथ कोठाको ऐनामा आफूलाई हेर्दै रेडियोका गीतहरूमा नाच्न थाल्थिन्। लगातारको स्वप्रयासबाट उनी एउटा खुट्टामा पनि आफ्नो शरीरलाई नियन्त्रित गर्न सक्ने भइसकेकी थिइन्। एक दिन रश्मि त्यसरी नै ऐना हेरी रेडियोको गीतमा नाचिरहेकी थिइन्। उनका दाजुका साथी सुरेश बास्कोटाले झ्यालबाट हेरिरहेका रहेछन्। यो चाल पाउन साथ रश्मिको त सातो नै गयो जस्तो भयो। अब त दाई भाइ र सुरेश दाईको समेत गाली खाने भयो भन्ने लाग्यो उनलाई। सुरेशले ढोका खोल्न लगाएर रश्मिलाई बोलाए। रश्मिको मुटुको धड्कन बढिरहेका बेला उनले बडो प्रेमपूर्वक भने, ओहो, तिमी त एउटा खुट्टाले पनि कति राम्रो नाच्दिरहेछौ, धेरै राम्रो छ, अब म तिमीलाई झन् राम्रो नाच्न सिकाउँछु बहिनी, तिम्रो भविष्य उज्जवल छ। सोरठी कला केन्द्र भन्ने संस्थामा नाचगान नै सिकाउने उनको यस्तो कुरा सुनेर रश्मिको खुसीको सीमा रहेन। तिनको सिकाइ र आफ्नो लगनबाट रश्मि छिट्टै नै राम्रो नाच्न सक्ने भएन। भनिन्छ पर्दाभित्रको मान्छे जति नै राम्रो भए पनि उसको सौन्दर्यको कुनै अर्थ रहन्न। त्यस्तै रश्मि राम्रो नाच्न त थालिन् तर उनलाई समाजमा कसले देखोस्। उनी आफ्नो नाच प्रदर्शनको खोजीमा रहेकै समयमा एक दिन काठमाडौँको राष्ट्रिय सभागृहमा सांस्कृतिक कार्यक्रम हुन लागेको थाहा पाइन्। उनी पनि त्यहाँ पुगिन्। उनले आयोजक समितिका केही मानिसहरूलाई धेरै अनुरोध गरेपछि उनलाई एउटा नाचमा आफ्नो कला देखाउने अवसर दिइयो। सालमा पहिलोपटक उनले धेरै मानिसहरूका माझ आफ्नो प्रतिभा देखाउने अवसर पाइन्। यति धेरै मानिसहरूका माझमा उभिएको उनको यो पहिलो अवसर थियो, तर उनलाई कति पनि धक लागेन। बिना हिचकिचाट उनले राम्रो प्रस्तुति दिइन्। उनको एउटा मात्र खुट्टाका भरमा दिइएको सुन्दर प्रस्तुतिले पूरा हल तालिका गडगडाहटले गुन्जियो। उनको नाच हेरिरहँदा कतिलाई त विश्वास नै भइरहेको थिएन कि उनी यसरी एउटा खुट्टाले नाचिरहेकी छिन्। पहिलो कार्यक्रममा नै उनले सबैको ध्यान आकर्षण गरिन्। उनी त्यहाँ गैरी खेतको तिरै हान्यो, वर्षायामको दरौँदीले नौनी जस्तो मेरो मन चिरा पार्यो, उसको रूपको करौँदीले भन्ने गीतमा नाचेकी थिइन्। यस पहिलो सफल प्रस्तुतिले उनलाई हौसला बढिहाल्यो। धेरै मानिसहरूले हेरेको हुँदा उनको चर्चा पनि धेरैतिर हुन थाल्यो। त्यस दौरानसम्म उनी आर्थिक अभावले तडपिरहेकी थिइन्। दाजुभाइसँग बसिरहँदा आफू उनीहरूको लागि बोझ बनेको ठान्थिन् आफै। कलेजको शुल्क, कोठाको भाडा र पानी पनि किनेर खानुपर्ने काठमाडौँको महँगीको खाना आदिका बारेमा उनी चिन्तित रहन्थिन्। जस्तो भए पनि केही काम गर्न पाए हुन्थ्यो भन्ने सोचिरहन्थिन्। २०६२ सालमा अचानक उनलाई आफ्नो प्रस्तुति देखाउन बुटवल जाने प्रस्ताव आयो। बुटवलको औद्योगिक प्रदर्शनीमा उनलाई बोलाइएको थियो। उनले त्यसमा जाने स्वीकृति दिन एकछिन पनि लगाएनन्। उनी तयार भइन् राजधानी बाहिरको पहिलो कार्यक्रमका लागि। बुटवलमा उनको प्रस्तुति झनै सुन्दर हुन पुग्यो। सुन्दर र सफल प्रस्तुतिपछि सबैतिरबाट स्याभासी पाइन् उनले त्यहाँ। 12 दिनसम्मको बुटवल बसाईको कार्यक्रमबाट उनले 10,000 रुपियाँ प्राप्त गरिन्। यो रकम पाउँदा उनी यति धेरै खुसी भइन् कि त्यसपछि उनले पाउने त्योभन्दा धेरै रकम पनि उनलाई कम लाग्छ अरे। आफ्नै पौरखमा पाएको यो पहिलो कमाईबाट उनको मन खुसीले रोएको थियो। यो सधैँभरि अरूको आशमा बाँच्ने हो, यसले केही गर्न सक्दिन आदि कुराहरू सुन्दा सुन्दा उनका कान दुम्मिने गर्थे। यो पहिलो कमाई ती सबैलाई दरो झापड थियो। उनले त्यो काम गरेर देखाएकी थिइन् जुन दुवै खुट्टा दुरुस्त र बलिया हुनेले पनि सहजै गर्न सक्दैन। अबदेखि भने उनलाई आफ्नो जीवन कुनै पनि अर्थमा अरूको भन्दा कमजोर नभएको अनुभव हुन थाल्यो। उनी त्यसै पनि हिम्मत गर्ने नारी थिइन्। अझ पनि म सबथोक गर्न सक्छु भन्ने प्रेरक भावनाको विकास भएपछि उनी कहिले निराश भएनन्। बुटबलको प्रस्तुतिकै कारण अर्को वर्ष नै भैरवाको औद्योगिक प्रदर्शनीमा उनलाई बोलाइयो। त्यहाँ जम्बा 5 दिनको कार्यक्रम बापत उनले बुटबलको भन्दा 4 गुणा बढी पारिश्रमिक पाइन्। उनलाई लाग्यो अब त दुःखका दिन भए। रश्मि जन्मदै अपाङ्गता लिएर जन्मेकी होइनन्। दुर्घटनाबाट भोग्नु परेको अपाङ्गता पनि एउटा खुट्टामा मात्र थियो। रूपकी सुन्दर उनको अरू पनि केटीहरूको जस्तै मन थियो। उनको पनि अरूहरू जस्तै बिहे गरी घरजम गरेर बस्न मन हुन्थ्यो। आफूलाई मनैदेखि माया गर्ने प्रेमी या पति होस् भन्ने चाहना कसको हुँदैन र? तर उनी आफ्नो अवस्था सम्झेर कहिलेकाहीँ दिक्क हुन्थिन्। एउटी अपाङ्ग केटीलाई कसले पो प्रेमिका बनाउने? कसले यस्तीसँग बिहे गरी आफ्नो जीवनमा बोझ थप्ने कोसिस गर्ला र? यस्तै यस्तै कुराहरू सोच्थिन् कहिलेकाहीँ। उनलाई उनका आफन्त र घरका मानिसहरूले कैयौँ पटक यसै भनेका थिए, यो विविधताले भरिएको संसारमा सबै मानिसहरू एकनाश हुँदैनन्। रूपमा, सोचाइमा या विचारमा पनि यो मतलबी दुनियाँ भनिए पनि आज पनि सिप र सौन्दर्यको कदर गर्ने मानिसहरूको शून्यता रहेको पक्कै छैन। यस्तै एक युवाको प्रवेश भइसकेको थियो रश्मि खरेलको जीवनमा पनि। नेपाली सेनाको स्वास्थ्य विभागमा कार्यरत अच्युत बस्नेत त्यस्तै सुविचारका सुन्दर युवा थिए। तनका मात्र होइन, मनका पनि सुन्दर। कसो कसो गर्दा रश्मि र अच्युतबीच मोबाइल फोनको सम्बन्ध सुरु भएको थियो। बेला बेलामा अच्युत रश्मिलाई फोन गरिरहन्थे। आजभन्दा भोलि उनीहरू बीच आत्मीयता बढ्दै गयो। त्यति बेलासम्म उनीहरूको फोन सम्पर्क साथीत्वको नै थियो। यो राष्ट्रिय सभागृहमा गरिएको रश्मिको पहिलो प्रस्तुतिभन्दा अघिको कुरा थियो। त्यहाँ आफ्नो पहिलो प्रस्तुति दिन पाउने भएपछि उनले अच्युतलाई पनि फोन गरी त्यहीँ बोलाइन्। रश्मिको नाच र उनको साहस देखेपछि भने अच्युतको मन 360 डिग्रीको कोणमा घुम्यो। हिजोसम्मकी साथीलाई कुनै पनि हालतमा जीवनसाथी बनाउने उनले अठोट गरे। त्यसपछि उनीहरूको फोन तथा प्रत्यक्ष भेटघाट बाक्लिँदै गयो। आखिर एक दिन अच्युतले आफ्नो मनको कुरा रश्मिलाई भनिहाले। रश्मि एकछिन त झल्यास नै भइन्। उनलाई बडो अनौठो र अपत्यारिलो लाग्यो अच्युतको प्रस्ताव। उनले त्यसका लागि घरका मानिसहरू तयार हुनुपर्छ, नत्र हाम्रो माया दिगो रहन सक्दैन भन्दै सम्झाइन्। अच्युतले भने कुनै पनि हालतमा उनलाई जीवनसाथी बनाएरै छोड्ने र यसका लागि आवश्यक परे घर मात्र होइन सारा संसारसँग नै जुझ्न सक्ने प्रण गरे। रश्मिले घरका मानिसहरूले स्वीकार नगर्दा पछि हामीलाई गाह्रो पर्न सक्छ भन्दा अच्युत झन आत्तिए। उनले कति रश्मि आफ्नै नहुने हुन् कि भन्ने चिन्ता गर्न थाले। यसैको परिणाम थियो कम्तीमा 2063को मङ्सिरसम्म त कुरौँ भन्दा पनि अच्युतले मानेनन्। 2063 जेठ 27 गतेका दिन मन्दिरमा गएर उनीहरूले सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै बिहे गरे। छोराको अचानकको निर्णयबाट अन्यलमा परेका परिवारजन पनि अन्तिम क्षणमा बिहेमा सामेल नभई सुखै पाएनन्। सधैँकी स्वाभिमानी रश्मि बिहेपछि केही दिन काठमाडौँ नजिकैको गाउँ फर्पिङमा रहेको बिहेपछिको आफ्नो घरमा गइन्। कसैले केही नभने पनि केही समयपछि नै आफू घरका लागि बोझ मानिने हो कि भन्ने लाग्न थाल्यो रश्मिलाई। एक त उनको पढाइ काठमाडौँमा थियो भने अन्य कार्यक्रमहरूमा पनि काठमाडौँमा आयोजना हुने गर्थे। त्यसै कारणले पनि उनी काठमाडौँमा डेरा लिएर बस्न थालिन्। उनको चर्चा देशमा मात्र नभई विदेशतिर पनि हुन थालेको थियो। भारतको चलचित्र जगतमा चर्चित सुधा चन्द्रन जस्तै नेपालमा रश्मि भन्ने केटी छ अरे भन्ने चर्चा सबैतिर हुन थालेको थियो। देशका विभिन्न भागहरूमा हुने कार्यक्रमहरूमा त उनको खोजी बढ्दै गइरहेको थियो नै। चर्चा र ख्याति बढ्दै गएपछि उनलाई नेपाल बाहिर पनि प्रस्तुतिका लागि बोलाउन थालियो। उनी छिमेकी देश भारतका सिक्किम, देहरादून आदि हुँदै दिल्लीसम्म कार्यक्रमहरू देखाउन पुगिन्। आधा दर्जन पटक त उनी दिल्लीमा गई कला कौशल देखाइसकेकी छन्। उनको नृत्य कौशल हेर्न चाहत नेपाल र भारतसम्म मात्र सीमित रहेन, अन्य मुलुकहरूमा पनि उनका बारेमा चर्चा हुन थालेपछि उनलाई ती मुलुकहरूबाट बोलाउन थालियो। यसै क्रममा उनी कम्बोडियाको राजधानी नोमपेनमा गइन्। त्यहाँ भएको एसिया महोत्सवमा उनले देखाएको नृत्य कौशलले सबैजना अचम्भित भएका थिए। एउटा खुट्टाको भरमा उनले देखाएको उत्कृष्ट नृत्यको मुरीमुरी प्रशंसा भएर सम्मान पनि प्राप्त गरिन्। त्यसपछिको उनको कार्यक्रम रह्यो थाइल्यान्डको राजधानी बैङ्कक र त्यहाँका अन्य प्रसिद्ध ठाउँहरूमा। नेपालका त लगभग सबै प्रमुख सहरहरू, सांस्कृतिक महत्त्वका स्थलहरू र धेरैजसो जिल्लाहरू पुगी सयौँ प्रस्तुतिहरू दिइसकेकी छन् रश्मिले। अन्य नेपाली परिवारमा जस्तो बिहेपछि उनलाई पतिबाट कुनै अवरोध सिर्जना गरिएन, बरु उनले सहयोग र समर्थन नै पाइन्। जहाँसुकै कार्यक्रममा जानका लागि पनि पतिको पूर्ण सहयोग र समर्थन मिल्नाले उनले कुनै प्रकारको कठिनाईको सामना गर्नु परेन। हाम्रो समाजमा प्रेम गर्दा आकाशका तारा पनि टिपेर ल्याइदिने डिङ हाँक्ने र बिहेपछि आँगन छेउको फुल टिपेर दिन पनि गाह्रो मान्ने चलन नदेखेको होइन, तर उनीहरूको जीवनमा त्यस्तो भएन। विक्रमसम्म 2066 को अन्त्यतिर उनलाई युरोपमा प्रस्तुतिका लागि निमन्त्रण आएको थियो, तर त्यति बेला उनी 4 महिनाकी गर्भिणी थिइन्। उनले सो भ्रमणमा नजाने निर्णय गरिन्। 2067 को असार 18 गतेका दिन उनलाई पुत्री लाभ भयो। केही समय बच्चीको सेवा सुसारमा लागे पनि छिट्टै उनी आफ्नो लयमा फर्किन सफल भइन्। यसमा उनका जीवन सहयात्री, जीवनसाथी अच्युतको सकारात्मक र प्रेमी मनको सहयोगले ठूलो काम गरेको छ। अन्धविश्वास र भाग्यको खेला वा यात्रा बेकारका कुरा मान्ने उनी कर्ममा विश्वास गर्छिन्। खास गरी महिलालाई लक्षित गरी समाजमा अप्नाइने विभेद र रूढीलाई त उनी समाजको कलङ्क मान्छिन्। सके जति तथा मिले जति ठाउँहरूमा उनले यस्ता कुराको विरोध र यसका विरुद्ध व्यवहार गरेर देखाउँछिन्। नारी पुरुष बीचको अधिकारमा समानता नहुँदासम्म समाजको द्रुत विकास हुन नसक्ने उनी ठोक्वा गर्छिन्। उनले आफ्नो कला कौशल र प्रतिभाको प्रदर्शनबाट जीवन धान्न सहयोग मिल्ने आर्थिक उपार्जन मात्र गरिनन्। धेरै सङ्घ संस्थाहरूबाट सम्मानित र पुरस्कृत पनि भएकी छिन्। पहिलोपटक 2062 बुटबलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सवदेखि औपचारिक रूपमा कार्यक्रम प्रस्तुत गर्न तथा सम्मान पाउन थालेकी उनको यो कार्यक्रम रोकिएको छैन। हुन त बुटबलमा बोलाइनु अघि पनि धेरै कार्यक्रममा सहभागी भएकी थिइन्। 62 वैशाखदेखि असारसम्म नेपाल पाराओलम्पिक कमिटीद्वारा आयोजित अपाङ्गहरूको लागि टेबल टेनिस प्रशिक्षणमा सक्रिय सहभागिता जनाएकी थिइन् भने ललितपुरको पाटन क्याम्पसमा आयोजित कार्यक्रममा पनि राम्रो प्रस्तुति दिएकी थिइन्। बुटवलको सफल प्रस्तुतिपछि भने उनलाई बोलाउने, कार्यक्रममा नृत्य प्रस्तुत गराउने र सम्मान गर्ने लहरको लाग्यो। रश्मिलाई कम्तीमा एकपटक कार्यक्रममा ल्याउनुपर्छ भन्ने लहर चलेपछि उनलाई 2062 नै रसुवा अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल दोन्छेमा पनि बोलाइयो र त्यहाँ उनले कार्यक्रम प्रस्तुत गरेर सम्मान पाएकी थिइन्। त्यसरी नै टुबर्क दोहोरी प्रतियोगिता 2062, NTB2 सरोकार कार्यक्रम 2063, ऋषि दत्त पुस्तकालय सांस्कृतिक उपसमितिद्वारा आयोजित अन्तर्विद्यालय लोकनृत्य प्रतियोगिता 2063, भगवान युवा क्लब बायोका नेपालको साङ्गीतिक कार्यक्रम 2063 अनि राजसोभियो केन्द्रीय कमिटी 2064 आदिमा उनी सम्मानित भइन्। त्यसरी नै सिन्धु दृष्टिदोषी तथा दृष्टिविहीन सामुदायिक संस्था सिन्धुपाल्चोक 2064, नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय विकास कार्यालयद्वारा 16 अन्तर्राष्ट्रिय अपाङ्ग दिवस 2064, नेपाल डाउन सिन्ड्रोम सङ्घ कपुरधारा काठमाडौँ 2064, विकलाङ्ग सेवा समाज 2065, हामी सक्छौँ महिला विरुद्ध हुने सबै हिंसाहरूको अन्त्य गर्न 2065, स्वर्गद्वारी प्युठान महोत्सव 2065, नेपाल प्रवासी मगर सङ्घ दुहा कतार सन् 2011 आदि जस्ता दर्जनौं सङ्घ संस्थाहरू र कार्यक्रमहरूबाट पुरस्कृत र सम्मानित भइसकेकी छन् रश्मि। उनको किशोरावस्थामा उनलाई कसैको पनि पछि लागेर जा वा जोसुकै बलियो बाङ्गो मान्छे खोजेर बिहे गर भनी अर्थी उपदेश दिने मानिसहरू आज आफै लज्जित भएका छन्। यसले यस्तै घमण्ड गरिरहे भने कुन दिनदेखि यो बाटोमा कटौरा थापेर माग्ने अवस्थामा पुग्ने होसम्म भनेका थिए उनलाई। तर आज उनी आफ्नै मिहिनेत र पौरख प्रतिभाबाट बाँचेकी छिन्। हिजो उनलाई निरीह देख्नेहरू आज उनकै जस्तो साहसी सन्तान वा आफन्त भए हुन्थ्यो भन्ने कामना गर्छन्। आज उनी आफू मात्र बाँचिरहेकी छैनन्, बेला बेलामा आफ्नै आमा र सासूआमालाई समेत सहयोग गर्ने अवस्थामा पुगेकी छन् र अझ धैर्य गर्न बाँकी छ उनले। उनको साहस र लगन हेर्दा उनले गर्न सक्ने कुराहरू अझै धेरै छन् जुन उनले गरेरै देखाउनेछिन्। लक्ष्मी खरेल उनको नागरिकताको नाम अथवा रश्मि खरेल बस्नेत कठिनाई, दुःख, सुख, अपहेलना, साहस र सफलताकी प्रत्यक्ष उदाहरण हुनु भन्न कुनै आइतबार पर्खनु पर्दैन। उनले बाल्यकालमा पाएको शास्ति, त्रास, तितो अनुभवलाई हेर्दा अलिकति पनि कमजोर मानसिकताकी कुनै केटी हुन्थ्यो भने कहिलेकी हराइसकेकी हुन्थे या त कतिपय आफन्तहरूले उनलाई भने चाहिँ कतै माग्दै दयनीय जीवन व्यतीत गरिरहेकी हुन्थे। रश्मीले त समस्याबाट भाग्न, अन्यायलाई सहेर बस्न वा अरूको बोझ बनेर बाँच्न जानेकै थिएनन्। अपाङ्गताको पीडाका बावजुद उनको जीवनमा उनले प्राप्त गरेको सफलता, उपलब्धि र सम्मानजनक जीवनचर्या साँच्चै नै सबै उमेर र सबै तहका मानिसहरूको लागि प्रेरणाको स्रोत हो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन रश्मि खरेलको जीवनी वाचन हो। रामदेव पाण्डेको जीवनी संग्रह काँडागारीका फूलहरूबाट हामीले यसलाई लिएका हौं। यसलाई ऐरावती प्रकाशनले बजारमा ल्याएको छ। यो वाचनसँगै आजको लागि श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौ। तबसम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।